अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क सीआईएनबाट अब प्रसारण हुँदैछ साझा खबर।
सीआईएनको साझा खबरबाट राजन रुचालको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com र मोबाइल एप सीआईएनमा पनि सुन्न सकिन्छ। आज एकै दिन 62 जनामा कोरोना भाइरस भएको पुष्टि। संक्रमितको संख्या 357 पुग्यो। प्रदेश नम्बर 5 धेरै जोखिममा, गम्भीर हुन केन्द्रलाई प्रदेश सरकारको आग्रह।
स्वास्थ्यकर्मीको हकमा, अन्य रिसोर्सको हकमा र बोर्डरलाई चाहिँ म्यानेज गर्ने, सर्भिलेन्स गर्ने हकमा संघीय सरकारले अहिलेदेखि प्रयत्न गर्नुपर्छ।
नीति तथा कार्यक्रमलाई लिएर सांसदहरू विभाजित, सत्ता पक्षको समर्थन, प्रतिपक्षको विरोध, कोरोना रोकथाममा सरकार सजग नभएको आरोप।
कोरोनाको कुरा गरिएको छ त, कोरोना महामारीको रोकथामको लागि के कदम चालिएको छ त, हाम्रो स्वास्थ्य पूर्वाधारको व्यवस्था के छ त।
सर्वोच्च अदालतमा 19 जना न्यायाधीश रहेको पूर्ण इजलास गठन। अम्पुन चक्रवातको असर नेपालसम्म पर्न सक्ने सम्भावना। अनलाइन पठन पाठनलाई निजी विद्यालयको जोड, तर सामुदायिक विद्यालयलाई सकस।
अर्को तरिका, शिक्षकको छिमेकमा छ भने छिमेकमा लगेर कुनै बेला छोड्छ, त्यो अर्को तरिका होला। शिक्षक त्यो छेउमा छिमेकमा छैन भने को मान्छे सम्भाव्य शिक्षक हुन सक्छ, पालिकाले त्यसलाई सहयोग गर्नुपर्छ।
र स्पेन र इटालीका धेरैजसो बजारहरू आजदेखि खुले।
सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
नेपालमा 77% सार्वजनिक विद्यालय रहेका छन्। तीमध्ये अहिले पनि 88% सार्वजनिक विद्यालयमा कम्प्युटर पुगेको छैन, 65%मा बिजुली पुगेको छैन। शहरमा अनलाइन पढ़ाईको बहस भइरहँदा गाउँमा विद्यार्थीलाई पढ़ाईको पहुँचमा कसरी ल्याउने, यसबारेमा पनि सोचिनुपर्छ। अब खबर सोभिता रिसालबाट।
आज एकै दिन बाँकेमा मात्रै थप 47 जनामा कोरोना भाइरस COVID-19 को संक्रमण पुष्टि भएको छ। भेरी अस्पताल स्थित प्रयोगशालामा 190 जनाको परीक्षण गर्दा 47 जनामा कोरोना संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार उनीहरूमध्ये 46 पुरूष र 1 जना महिला रहेका छन्।
आज बाँके जिल्लामा 46 जना पुरूषहरू र 1 जना महिला गरी कुल 47 जना COVID-19 पोजिटिभ पहिचान भएको छ। यो भेरी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा पोजिटिभ पाइएको हो। त्यसै गरी मोरङ विराटनगर स्थित प्रादेशिक प्रयोगशालामा मोरङका 1 जना पुरूष, भैरहवाको प्रयोगशालामा गुल्मीका 41 वर्षीय पुरूष, त्यसै गरी धुलीखेल अस्पतालको प्रयोगशालामा धनुषाका 1 जना, रौतहटका 1 जना, दाङका 1 जना र धादिङका 1 जना गरी जम्मा 4 जना पुरूषहरू थप COVID-19 पोजिटिभ देखिनु भएको छ। उहाँहरू सबै 18 वर्षदेखि 46 वर्ष उमेर समूहका हुनुहुन्छ।
उनीहरू सबै बाँकेको नरेनापुर गाउँपालिकामा रहेको 4 क्वारेन्टाइनमा बस्दै आएका थिए। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या 357 पुगेको छ, जसमध्ये पुरूष 298 जना रहेका छन् भने बाँकी महिला रहेका छन्। बिहानदेखि अहिलेसम्म मात्रै 62 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। गुल्मीमा पनि पहिलो पटक 41 वर्षका पुरूषमा कोरोना भाइरस देखिएको छ। मदाने गाउँपालिका वडा नम्बर 6 पुर्कोट दहका पुरूष केही दिन अघिदेखि नै बुटोलको क्रिम्सन अस्पतालमा उपचाररत थिए। उनको स्वास्थ्य अवस्था गम्भीर रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताललाई उद्धृत गर्दै गुल्मीका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। यससँगै 31 जिल्लामा कोरोना फैलिएको छ। सरकारले परीक्षणको गति पनि बढ़ाएको दावी गरेको छ। डाक्टर देवकोटाका अनुसार हालसम्म 30,000 जनाको पीसीआर विधिबाट परीक्षण भएको छ भने 69,560 जनाको भने आरडीटी अर्थात द्रुत विधिबाट परीक्षण भएको छ। कोरोना भाइरसका कारण सबैभन्दा धेरै प्रभाव प्रदेश नम्बर 5 परेको छ। भारतबाट दैनिक मानिसहरू आउने क्रम नरोकिएकाले 5 प्रदेशमा अझै पनि संक्रमितहरू बढ़ने सम्भावना रहेको छ। प्रदेश सरकारले पनि हालसम्मको अवस्था प्रदेश सरकारको नियन्त्रणमा नै रहेको भए पनि अब संक्रमितहरू थपिए समस्या हुने भन्दै यसबारेमा गम्भीर हुन केन्द्र सरकारलाई आग्रह गरेको छ। सीआईएनसँग कुरा गर्दै सामाजिक विकास मन्त्री सुदर्शन बराल,
बोर्डर एरियामा जसरी मान्छे आइरहेका छन् त मूलत मान्छे बोर्डरमा आइसकेपछि त्यहाँको भिडभाडबाट संक्रमित भएका छन्। यो अवस्थाको हेर्दाखेरि भोलि चाहिँ यो हजारौंको संख्यामा जान सक्छ र त्यति बेला चाहिँ स्थानीय र प्रदेश सरकारको नियन्त्रणभित्र यो नरहन सक्छ। त्यस कारणले हामीले संघीय सरकारलाई सुरुदेखि नै यो बारेमा चाहिँ सुझाव पठाएका छौँ, इन्फर्म गरेका छौँ कि स्वास्थ्य कर्मीको हकमा, अन्य रिसोर्सको हकमा र बोर्डरलाई चाहिँ म्यानेज गर्ने सर्भिलेन्स गर्ने हकमा संघीय सरकारले अहिलेदेखि प्रयत्न गर्नुपर्छ। यो खालि चाहिँ प्रदेशको टाउको दुखाइको विषय हो वा बोर्डर एरियाको जुन नगरपालिका हो त्यसको मात्रै टाउको दुखाइको विषय हो भनेर कोही पनि पन्छिन मिल्दैन र त्यसरी समाधान सम्भव छैन।
प्रदेश नम्बर पाँचमा हालसम्म 159 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमितको संख्या बढ़दै गएपछि कपिलवस्तु जिल्लालाई भने जेठ 20 गतेसम्म सील अर्थात पूर्ण रूपमा बन्द गरिएको छ। जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले जिल्लालाई जेठ 20 गते राति 12 बजेसम्म बन्द गर्ने निर्णय गरेको हो। यसअघि जिल्लालाई आज राति 12 बजेसम्म सील गर्ने निर्णय भएको थियो। जिल्ला सील हुँदा पनि खाद्यान्न तथा तरकारी पसल भने प्रत्येक सोमबार, बुधबार र शनिबार बिहान 7 बजेदेखि 9 बजेसम्म खुल्ला हुने प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभएको छ। कोरोना भाइरसका कारण मृत्यु भएका सिन्धुपाल्चोकका महिलाको 14 दिने शिशु सहित परिवारका चारजना सदस्यमा कोरोना नभएको रिपोर्ट आएको छ। धुलिखेल अस्पतालमा गरिएको पीसीआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रवक्ता डाक्टर सुमन राज ताम्राकालले जानकारी दिनुभएको छ। 29 वर्षका सुत्केरी महिलाको मृत्युपछि कोरोना भएको पुष्टि भएको थियो। उनमा कोरोना पुष्टि भएपछि शिशु सहित परिवारका चारजना सदस्यलाई आइसोलेशनमा राखिएको थियो। परिवारका सदस्यमा मृतकका श्रीमान, आमा र बहिनी छन्। उनीहरूमा कोरोना नभएको रिपोर्ट आएको हो। नेपाली कांग्रेस सहित प्रतिपक्षी दलका सांसदहरूले सरकारले ल्याएको नीति तथा कार्यक्रम समय सान्दर्भिक तथा दूरदर्शी दुवै खालको नभएको आरोप लगाएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा धारणा राख्दै सत्तापक्षका सांसदहरूले सरकारले ल्याएको नीति तथा कार्यक्रमको बचाउ गरे भने प्रतिपक्षी दलका सांसदहरूले विरोध गरे। कांग्रेस महामन्त्री प्रकाश मानसिंहले कांग्रेस सांसद रंगमती शाहीले छिमेक नीतिमा सरकार कड़ा हुन नसकेको आरोप लगाउनुभयो।
चिनियाहरूले पुलिस कुट्दा, भारतले भूमि लुट्दा र सीमामा जनता छुटिँदा हाम्रो प्रधानमन्त्रीज्यू भारतको छोटा भैयालाई थाहा भएन रे। एकल फोन गर्न भारतको ठूलो बडे भैयासित डराउनु हुन्छ। मान्छे मरिसकेपछि कोरोना परीक्षण हुन्छ। प्रधानमन्त्रीज्यू देशलाई कहिलेसम्म आइसोलेसनमा राख्नुहुन्छ? यदि सक्नुहुन्न भने तपाईँ हात उठाउनुहोस्। धन्यवाद।
यस्तै कांग्रेस महामन्त्री शशांक कोइरालाले पनि सरकारले नीति तथा कार्यक्रममा मात्रै नभई अरू कामहरू पनि अपेक्षाकृत तरिकाले नगरेको आरोप लगाउनुभयो।
सरकारले आजसम्म गरेको तयारी र काम अपेक्षाकृत रूपमा परिमाणमुखी हुन सकेको छैन। आजसम्म पनि स्वास्थ्य कर्मीको लागि पर्याप्त सुरक्षा उपकरणको उपलब्ध नहुनु, विश्वसनीय परीक्षण किटको अभाव हुनुले सरकार असंवेदनशील भएको प्रश्न हुन्छ। अहिले प्राथमिकता कोरोना वा संक्रमण रोक्नु हुँदाहुँदै पनि अस्पतालको निरन्तर र आकस्मिक सेवा पाउन पर्ने बिरामीले उपचार नपाएर ज्यान जोखिममा परेको खबरलाई गम्भीर रूपमा लिन समेत सरकारलाई आग्रह गर्दछु।
नीति तथा कार्यक्रममाथि धारणा राख्दै जनता समाजवादी पार्टीका सांसद चन्दा चौधरीले अघिल्लो वर्ष प्रत्येक नेपालीलाई बैंक खातामा जोड्ने घोषणा गरेको विषय पनि कार्यान्वयनमा नआएको तर्फ ध्यान आकर्षण गराउनुभयो।
हरेक घरमा बैंक खाता भनेर सम्माननीय प्रधानमन्त्रीजीले सपना त देखाउनुभयो, तर पहिला यस्ता अति विपन्न वर्गलाई पहिचान गरी आफ्नो डाटा बेसमा राखेर रा यो 20% जनसंख्याको मात्रै खाता खोल्न सकेको भए नि अहिले यस्तो विषम परिस्थितिमा उनीहरूको दैनिक जीवनमा केही राहत दिन सकिन्थ्यो।
सांसदहरूले राखेको धारणा र सुझावका आधारमा सरकारले आगामी वर्षको बजेट आउँदो 15 गते संसदमा पेश गर्नेछ। सांसदहरूले दिएको सुझाव र प्रश्नको जवाब भोलि प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुहुने संसद सचिवालयले जनाएको छ। सर्वोच्च अदालतमा प्रधान न्यायाधीशदेखि सबै 19 जना न्यायाधीश संलग्न रहेको एउटै इजलास गठन गरिएको छ। आजका लागि 19 जना न्यायाधीश रहेको पूर्ण इजलास गठन गरिएको हो। 19 सदस्यीय पूर्ण इजलासमा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरादेखि सबैभन्दा कनिष्ठ न्यायाधीश मनोज कुमार शर्मासम्म रहेका छन्। कोरोनाले मुलुकलाई 2 महिनादेखि लकडाउनमा राखेको र त्यसले मुद्दा मामिलामा परेको अप्ठ्यारो फुकाउनका लागि सर्वोच्च अदालतले सबै न्यायाधीश रहेको यस्तो ऐतिहासिक इजलास गठन गरेको प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभएको छ। बंगालको खाड़ीमा विकसित भएको शक्तिशाली चक्रवातले भोलिबाट नेपालको पूर्वी भूभागमा प्रभावित हुने भएको छ। अम्पुन नाम दिएको यो चक्रवातको प्रभावले भोलि नेपालमा हुरी बतासहित वर्षा हुने मौसमविदहरूले बताएका छन्। मौसमविद प्रतिभा मानन्दरले यसको असर पूर्वी नेपालमा मात्रै हुने बताउनु भएको छ। साझा खबरमा अब विदेशको खबर। स्पेन र इटलीका धेरै जसो बजारहरू आजदेखि खुलेका छन्। स्पेन र इटलीले लकडाउनलाई खुकुलो बनाउँदै लगेसँगै शहरका धेरैवटा क्याफे, चर्च तथा उद्योगहरू खुलेका हुन्। इटलीमा हिजो भाइरस संक्रमण भए ताकै सबैभन्दा कम 145 जनाको मृत्यु भएको छ। स्पेनमा पनि मृत्युदर 100 भन्दा कममा पुगेको छ। कोरोना भाइरसको मृत्युदर कम भएसँगै यी देशहरूमा लकडाउन खुल्न थालेको हो। लकडाउन खुलेसँगै मानिसहरू मास्क लगाएर सड़कमा निस्कन थालेका छन्। र एउटा खेल खबरमा, गत मंगसिरमा नेपालमा आयोजना भएको 13 दक्षिण एसियाली खेलकुद सागमा पदक जित्ने नेपाली खेलको प्रशिक्षकले नगद पुरस्कार पाएका छन्। युवा तथा खेलकुद मन्त्रालयले आज विज्ञप्ति निकालेर नेपाललाई पदक जिताउने खेलका 68 प्रशिक्षक र सहायक प्रशिक्षकको बैंक खातामा रकम जम्मा गरिदिएको जनाएको हो।
कोरोनाको कहरमा परेका होटल व्यवसायी
अब त्यो मान्छे नै आउन चाहिँ छोडेपछि त अवश्य पनि अब आर्थिक उसमा एकदम असर त परि नै हाल्छ।
सरकारसँग राहतको अपेक्षा, रिपोर्ट, निजी विद्यालयलाई अनलाइन कक्षाको शुल्क तिर्नुपर्ने अभिभावकमा चिन्ता लगायतका विशेष सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
जग्गा खरिद सम्बन्धी सिलबन्दी बोलपत्र आह्वानको सूचना। सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर 6 स्थित एन्टीभेनम उत्पादन तथा अनुसन्धान केन्द्र नेपाललाई सर्लाही जिल्लाको लालबन्दी नगरपालिकाभित्र पूर्वी सिमाना फुलजोर खोला, पश्चिमी सिमाना लखनदेही खोला र दक्षिणी सिमाना महेन्द्र राजमार्गभित्र 5-10 बिघा क्षेत्रफल जग्गा चाहिएको हुँदा जग्गा बिक्री गर्न इच्छुक जग्गा धनी व्यक्ति वा जग्गा खरिद बिक्री गर्ने रजिस्टर कम्पनी, फर्म वा संघ संस्थाहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। यसबारे विस्तृत सूचना 2077 जेठ 1 गतेको कान्तिपुर दैनिक पत्रिकामा प्रकाशित गरिएको र लालबन्दी नगरपालिकाको कार्यालय सहित 17 वडा कार्यालय तथा यस आयोजना कार्यालयको सूचना पाटीमा समेत ट्रान्स गरिएको बेहोरा जानकारीका लागि अनुरोध छ। थप जानकारीको लागि फोन नम्बर 0 46 50 17 49 वा 01 44 85 98 तथा मोबाइल नम्बर 98 5 12 55 738 सम्पर्क गर्नुहोला।
कोरोना भाइरस संक्रमण लगायतका विपदको समयमा बालबालिकामाथि उपेक्षा, यौन दुर्व्यवहार, बाल विवाह लगायतका विभिन्न जोखिम हुने भएकाले अभिभावकहरूले विशेष ध्यान दिनु आवश्यक छ। बालबालिकालाई आफ्नो निगरानीमा राखौं। राहत पाउने लोभमा वा अन्य बहानामा बालबालिकालाई बाह्य व्यक्तिको जिम्मामा नछोडौं।
बाबुआमा गुमाएका तथा अभिभावकबाट बिछोडिएका, अलपत्र परेका वा अपाङ्गता लगायत कुनै पनि किसिमको हिंसाको जोखिममा रहेका बालबालिकालाई सहयोगका लागि बालबालिका खोज तलास समन्वय केन्द्रको फोन नम्बर 104 बाल हेल्पलाइनको पैसा नलाग्ने फोन नम्बर 1098 वा नेपाल प्रहरीको फोन नम्बर 100 सम्पर्क गरौं।
नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय संरक्षण विषयगत क्षेत्रको तर्फबाट प्लान इन्टरनेशनल नेपाल र सीआईएन। कोरोना भाइरसको जोखिममा अपाङ्गता भएका व्यक्ति, बालबालिका, गर्भवती तथा सुत्केरी महिलासँगै ज्येष्ठ नागरिक, त्यसमा पनि खास गरी उच्च रक्तचाप, मधुमेह र मुटुका रोगी लगायत अन्य कुनै प्रकारका दीर्घरोगी भएकाहरूले उच्च सतर्कता अप्नाउनु पर्छ।
ज्येष्ठ नागरिकले कोरोना भाइरसबाट सुरक्षित रहनका लागि सरसफाई र सावधानीसँगै आफूले नियमित प्रयोग गर्ने औषधि पर्याप्त मात्रामा राख्नु आवश्यक छ। बाहिरबाट केही ल्याउनु परेमा आफू नगई अरूको सहयोग माग्न सकिन्छ। सन्चो नभएको अवस्थामा परिवारका सदस्य तथा साथीहरूसँग भेटघाट नगरी आफ्नो तथा अरूको समेत सुरक्षा गर्नु आवश्यक हुन्छ।
नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय संरक्षण विषयगत क्षेत्र र UNFPA द्वारा जनहितमा जारी।
सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। झापामा तेस्रो व्यक्तिमा कोरोना भाइरस कोविड 19 संक्रमण पुष्टि भएको छ। भर्खरै स्वास्थ्य कार्यालय झापाका कार्यक्रम अधिकृत जीवन चौलागाईले दिनुभएको जानकारी अनुसार संक्रमित झापाको कसनकवल गाउँपालिका वडा नम्बर 6 बनियानीका 23 वर्षीय पुरूष रहेका छन्। उनी केही दिन अघि मात्रै भारतबाट आएको बुझिएको छ। यो सँगै नेपालमा कुल संक्रमितको संख्या 358 पुगेको रेडियो साथीले खबर पठाएको छ। सरकारले लिम्पिया धुरा सहितको नेपालको नक्सा पारित गरेको छ। सोमबार आज बसेको मन्त्री परिषद बैठकले नक्सा पारित गरेको एकजना मन्त्रीले जानकारी दिनुभएको छ। ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाले एकजना मृगौला पीड़ितलाई उपचार खर्च स्वरूप 50,000 रूपियाँ सहयोग गरेको छ। दुवै मृगौला काम नगर्ने भएर उपचाररत सुनकोशी गाउँपालिका वडा नम्बर 2 निवासी जंगबहादुर विश्वकर्माको उपचारका लागि गाउँपालिकाले 50,000 रूपियाँ सहयोग गरेको भिजन एफएम ओखलढुङ्गाले जनाएको छ। सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले कोरोना भाइरस कोविड 19 नियन्त्रणमा खटिने कर्मचारी स्वास्थ्य कर्मी लगायत सम्पूर्ण कोविड 19 रोकथाममा लागि पर्ने कर्मचारीको लागि विशेष सहयोग प्याकेज ल्याउने भएको छ। गाउँपालिकाले आज बसेको बैठकले अग्रपंक्तिमा रहेर काम गर्ने कर्मचारीले अहिले खाइपाई आएको तलब भत्तामा 70% प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको पनि रेडियो मेलम्ची सिन्धुपाल्चोकले खबर पठाएको छ। हलेसी एफएम खोटाङका अनुसार खोटाङको दिक्तेल बजारमा खानेपानीको हाहाकार भएको छ। दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका वडा नम्बर 1 दिक्तेलको रत्न पार्क बेस क्याम्प सड़क निर्माणको क्रममा खानेपानी बिग्रिएपछि 4 दिनदेखि दिक्तेल बजारमा खानेपानीको हाहाकार भएको हो। मेसिन लगाएर सड़क निर्माण गर्ने क्रममा पाइप टुटेपछि खानेपानीको समस्या झेल्नु परेको स्थानीयवासीले बताएका छन्। कोरोना महामारीका कारण जारी गरिएको बन्दाबन्दीको आदेशका कारण प्रदेश नम्बर 1 प्रख्यात पर्यटकीय स्थल भेडेटार अहिले सुनसान जस्तै बनेको छ। आन्तरिक तथा बाह्य पर्यटकहरूको आवागमन ठप्प भएपछि व्यवसायीहरूको लगानी खेर जाने चिन्ता पनि थपिएको छ।
घरको मुख्य ढोकामा तालचा र बगैँचामा खाली कुर्सीहरू देखिन्छन्। भेडेटारमा खुलेका होटलहरूको नयाँ पहिचान यही हो। कुनै बेला वर्षैभरि भरिभराउ र नाचगान यहाँ भइरहने गरेको थियो, तर अहिले भेटार सुनसान छ। भेटारका होटल व्यवसायी रमेश श्रेष्ठ:
अहिलेको अवस्था त एकदम सुनसान छ। जति पनि अब हामीले चाहिँ अगाडिका दिनहरू चाहिँ सम्झिँदाखेरि अहिलेको यो कोभिड 19 चाहिँ जुन विश्वभरि व्यापक रूपमा चाहिँ महामारी फैलिएको छ, त्यसले गर्दाखेरि मान्छेहरूको त्रास र डर अब एकदम सुनसान छ।
चैत्रदेखि पर्यटकका लागि मुख्य मौसम भएको र उक्त समयमा लकडाउन जारी हुँदा व्यवसायहरू मारमा परेका हुन्। छोटो समयमा आमदामी गरी वर्षभरिको खर्च तथा कर्मचारीको तलब उठाउनु पर्ने बेला बन्दाबन्दी हुँदा केही बढ़ी समस्या देखिएको व्यवसायीको भनाइ छ। बैंकबाट ऋण लिएर होटल सञ्चालन गर्ने अधिकांश होटल व्यवसायीहरू लकडाउनका कारण समस्यामा परेको अर्का होटल व्यवसायी लीलाराज लाहोतीले बताउनुभयो।
अब त्यो मान्छे नै आउन चाहिँ छोडेपछि त अवश्य पनि अब आर्थिक उसमा एकदम असर त परि नै हाल्छ।
बन्दाबन्दी हुनु पूर्व नेपालका आन्तरिक पर्यटन मात्र होइन छिमेकी देश भारतका बिहार, सिक्किम, दार्जीलिङ लगायतका क्षेत्रबाट दैनिक हजारौं पर्यटक आउने स्थानको रूपमा भेडेटार प्रसिद्ध छ। तर अहिले कोरोनाले समय बदलिँदा होटल कुर्ने मानिस समेत छैनन्। होटल एसोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुमदाली राई:
हाम्रो यो मङ्सिरसम्म चाहिँ भेडेटारको एउटा पिक आवर भनौँ न पिक सिजन हो। एकदमै टुरिज्मको लागि पर्यटनको लागि चाहिँ यो समय तराईतिर गर्मी हुने र विशेष गरी भेडेटार चाहिँ चिसो यो वातावरणमा घुम्न आउने पर्यटकहरू धेरैभन्दा धेरै हुन्थे। अब अहिले त यो सुनसान छ। अहिले
भेडेटार आसपासका क्षेत्रमा दर्ता भएका 100 भन्दा बढी होटल छन्। छिनछिनमा मौसम परिवर्तन हुने र बाह्रै महिना चिसो अनुभूति गर्न पाइने भएकाले पनि भेडेटार नेपालको आन्तरिक पर्यटक र भारतीय पर्यटकको रोजाइमा पर्ने गरेको छ। विदुरखवास सीआईएन रेडियो लालीगुराज धनकुटा।
साझा खबरमा अब हेलो सीआईएन प्रस्तुत गर्दै हुनुहुन्छ सुनिल राज भारत।
नमस्कार, मेरो नाम गणेश पोहरा, बिठरचिर गाउँपालिका वडा नम्बर 4 बझाङ। मेरो प्रश्न के छ भने यो कोरोना भाइरसबाट जुन व्यक्तिको मृत्यु हुन्छ त्यो व्यक्तिलाई मसानघाटसम्म लग्दाखेरि हामी सर्वसाधारणले लग्यो, यदि आफ्नै पुरानो संस्कृति अनुसार लग्यो भने हामीलाई कोरोना संक्रमित हुने सम्भावना कतिको हुन्छ?
हेलो सीआईएनमा आएको यो प्रश्नको जवाफ दिँदै आज नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले भन्नुभयो,
कोविड 19 मृत्यु भएको शवलाई जथाभावी सद्गत गर्नु हुँदैन। शव राखिने एम्बुलेन्सका शव वाहनका चालक तथा कर्मचारीहरू, आफन्तहरू, त्यहाँ रहनुहुने व्यक्तिहरूले व्यक्तिगत सुरक्षा सामग्री पीपीई को प्रयोग गर्नु अनिवार्य छ। सबलाई सकेसम्म कम चलाउनु पर्छ, सबलाई सकेसम्म छिटो दाह संस्कार गर्नुपर्छ। सबको व्यवस्थापनमा 60 वर्ष उमेरका माथिका र दीर्घ रोगीहरू सबको नजिक जानु हुँदैन। आफ्नो परम्परा अनुसारका कार्यहरू गर्न सक्नुहुन्छ, तर सबलाई नछोइकन यो कार्यहरू गर्नुपर्ने हुन्छ। सब हेर्नको निम्ति 1 मिटर भन्दा बढीको दूरीबाट थोरै संख्यामा हेर्न सक्नुहुन्छ।
हजुर नमस्कार, म थानागरपालिका 8 प्रदेश नम्बर 3 म मेरो चाहिँ के भने अब समस्या यो खोपको बारेमा बालक बालिकाहरूको खोप के भयो हाम्रो यता थानागरपालिका 8 चाहिँ भन्न चाहन्छु।
यस विषयमा हामीले मकवानपुरको थाहा नगरपालिकाका स्वास्थ्य संयोजक मेघराज बलामीलाई सोधेका छौँ।
ए हामीले अब भोलिदेखि खोप चलाउँछ हजुर, किनभने अहिले महिना चाहिँ हामीले खोप चलाउन सकेन। डिस्टेन्स मेन्टेन गरेर सुरक्षित विधि अप्नाएर खोप चलाउँछौँ भोलिबाट।
तपाईँ जुनसुकै बेला हाम्रो टेलिफोन नम्बर 01-5260-646 फोन गरेर आफ्ना प्रश्न रेकर्ड गराउन सक्नुहुनेछ।
तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारको निर्देशन विपरीत शुल्क उठाउँदै निजी विद्यालय
बाबुको एउटा स्कुलले चाहिँ के भन्यो भने हामी फी होइन हामीलाई हेल्प गरिदिनुहोस्, स्टाफलाई दिन सकेन हामीलाई 5-5 हजार रुपियाँ हेल्प गरिदिनुहोस्, पछि यो हिसाब किताब मिलाउँला भनेर पठाएको छ।
एक्जाम चैतको फर्स्टमै सिद्धियो तर हामीले चैतको फुल पेमेन्ट गरेका छौँ, त्यसको त हिसाब किताबै छैन।
सबैका लागि अनलाइन कक्षा पनि प्रभावकारी नभएको गुनासो, सामुदायिक विद्यालयले कसरी पढाउन सक्लान् आफ्ना विद्यार्थी, विज्ञ संघको कुराकानी लगायतका विशेष सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
ए सुन त, फेरि उता घरमा छिमेकीले आफ्नो श्रीमतीलाई हातपात गरे जस्तो छ, म त रोएको चिच्चाएको जस्तो आवाज सुन्छु त।
हो र, छोड देऊ, अर्काको घरमा के भइरहेछ वास्ता नगर, जे सुकी गरून्, बरु आज नि रातभर सुत्न नदिने भए।
हेर त्यस्तो कुरा गरेर नि हुन्छ, अहिलेको जस्तो अवस्थामा झन् त्यो भाउजूलाई हामीले बल दिनुपर्छ, अझ हामी छिमेकी भएर त्यस्तो हिंसा भएको बेला चुप लागेर बसेर हुन्छ? अह म त चुप लागेर बस्दिन।
के गर्छौ त यस्तो लकडाउनमा, कहाँ गएर भन्छौ, कसलाई उजुरी गर्छौ त?
लकडाउन भयो भन्दैमा हिंसा सहने हो भने हिंसा गर्नेलाई झन हिंसा गर्ने साहस पर्छ। म त फोन गरेर उजुरी गर्छु। हेलो सुन्नुहोस् न, हाम्रो छिमेकमा एकजनाले आफ्नो श्रीमतीमाथि हिंसा गर्दैछन्।
ओहो, फोन गरेर राम्रो गर्नु हो, हस् हामीलाई ठेगाना पठाउनु, हामी सहायताका लागि आइहाल्छौ। ए अहिले पनि यस्ता सेवाहरू सुचारु छन् र?
छन् नि, अहिले त झन हिंसाका घटना बढ़िरहेका छन्, त्यही भएर सेवा प्रदान सक्रिय रूपमा भइरहेका छन्। बरु तिमी पनि नम्बरहरू टिप, महिला हिंसाका घटना भएमा 1145, 100 या 1177 फोन गर्ने र बालबालिकामाथि हिंसा भएमा 104 या 1098 फोन गर्ने। यसरी फोन गर्दा सूचना दिनेको नाम गोप्य राखिन्छ।
ल ल टिपी हाले, तिमीले निकै बहादुरीको काम गरे बुढी। हो त, हामी छिमेकीले हिंसामा दर्शक भएर बस्नुहुन्न, हिंसाका घटना भएको देखे खबर गरेर पीड़ितलाई सहयोग गर्नुपर्छ।
जनहितका लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र केयर नेपालद्वारा संयुक्त रूपमा जारी।
सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। कोविड 19 का कारण देशभरका विद्यालय बन्द छन्। गाउँका विद्यालय कहिले खुल्लान्, बाँकी पठन पाठन कसरी चल्ला अन्यल छ। शहर बजारमा रहेका विद्यालयले अनलाइनबाट पढ़ाउन थालेका छन्। अनलाइन कक्षालाई विद्यालय खुलेको शैलीमा विद्यालयले बुझ्न थालेका छन्। अभिभावक शुल्क तिरेर विद्यालय नै हो भन्ने मान्न तयार छैनन्। अनलाइन कक्षा हो चाहिँ के?
लकडाउनले विद्यालय बन्द भएपछि अहिले राजधानी सहित मुख्य शहरमा घरभित्रै विद्यालय चल्न थालेका छन्। विद्यार्थी कोठाको एउटा छेउमा सके कम्प्युटर नसके मोबाइल हातमा लिएर बस्छन्। घरमै भएका शिक्षकले कम्प्युटरबाट पढ़ाउने काम गर्छन्।
राम्रो पनि लागिरहेछ, अनलाइनबाट पढ्दाखेरि गाह्रो पनि फिल भइरहेछ। जस्तै हाम्रो स्कूलमा प्र्याक्टिकलहरू क्लासहरू हुन्थे, त्यो प्र्याक्टिकल क्लासहरू अनलाइनमा नभएर बुझ्न अलिकति गाह्रो भएको जस्तो।
स्कूल बन्द भएका बेला यसले सिकाइका हिसाबले फाइदा पुगेकै छ। अभिभावक पनि थोरै समय भए पनि बच्चालाई पढ़ाईमा जोड्न पाउँदा खुशी छन्। तर स्कूल नलागेका बेला भइरहेको अनलाइन पढ़ाईका नाममा विद्यालयले शुल्क पो जोडेर पठाउने हो कि भन्ने चिन्ताले मनमा डेरा जमाइरहन्छ।
मेरो दुईटा बच्चा छ कि, बाबुको एउटा स्कूलले चाहिँ के भन्यो भने हामी फी होइन हामीलाई हेल्प गरिदिनुहोस्, स्टाफलाई दिन सकेन हामीलाई 5-5 हजार रुपियाँ हेल्प गरिदिनुहोस्, पछि यो हिसाब किताब मिलाउँला भनेर पठाएको छ।
एक्जाम चैतको फर्स्टमै कस्टमै सिद्धियो तर हामीले चैतको फुल पेमेन्ट गराएछौँ त्यसको त हिसाब किताबै छैन।
शिक्षा मन्त्रालयले सूचना जारी गर्दै सरकारबाट अर्को निर्णय नभएसम्म कुनै विद्यालयले कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना नगर्न नगराउन तथा अनलाइन पठन पाठनको नाममा शुल्क लिने वा ब्याङ्क खातामा रकम जम्मा गर्न लगाउने जस्ता काम नगर्न भनेको छ। तर विद्यालय भने अहिले नै बिल नपठाए पनि बाह्रै महिनाको शुल्क अभिभावकबाट असुल गरिने तयारीमा छन्। राजधानीको जेम्स विद्यालयका प्राचार्य राजेश खड्का:
कुनै स्कूलले अनलाइन क्लास गर्न सकेको छैन र उसको तीन महिना चार महिना पछाडि स्कूल लागेर चाहिँ उसले क्लास शुरू गर्न थाल्दाखेरि पनि वैशाखदेखिकै तलब फिचर दिनुपर्छ भनेको हो। पर्छ सस्टेन गरेर चाहिँ अनि त्यहाँ काम गर्ने शिक्षक कर्मचारीले चाहिँ खानु पर्दैन, उनीहरूलाई तलब नदिने, त्यसो भए त्यो पिरियडको त गभर्मेन्टले सब्सिडी गर्नु पर्यो नि त।
अनलाइन कक्षा बापत पनि विद्यालयले शुल्क लिन थालेका हुन्। यसबारे निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याप्सनका अध्यक्ष टीकाराम पुरीसँग जिज्ञासा राख्दा विद्यालयहरूले शुल्क लिने वा नलिने बारे स्पष्ट जवाफ आउन सकेन।
अहिले शुल्क लिने र शुल्क उठाउने भन्ने कुरै होइन, अब शिक्षा मन्त्रालयले पनि त्यो भनेको छ।
प्रचलित व्यवस्था र सरकारले दिएको निर्देशन सम्बन्धित सबैले पालना गर्नुपर्छ। विद्यालयले शुल्क लिए कस्तो कार्यवाही हुन्छ? मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्मा:
वैशाख बाइसको सूचना हेर्नु, त्यो सूचनामा नगर्नु भनेको कुरा गरियो भने तपाईँले स्थानीय प्रत्यक्ष पालिकामा उजुरी गर्ने स्कूललाई भन्न सक्नुहुन्छ।
अहिले नेपालभर निजी तथा सामुदायिक विद्यालयको संख्या 35,000 छ। यसको करिब 23% अर्थात करिब 8,000 निजी विद्यालय सञ्चालनमा छन्। आर्थिक रूपमा विद्यालय चलाउन अनलाइन अर्थात भर्चुअल पढ़ाईलाई विद्यालय खुलेको मान्ने र त्यसकै आधारमा अभिभावकसँग कुनै छलफल नगरी शुल्क लिने तरिकाले विद्यालय अभिभावक र सरकार बीचको समन्वय भत्किने विज्ञहरूको तर्क छ। मीना पाण्डे, सीआईएन, काठमाडौँ।
अनलाइनबाट पढ़ाउन थालेका शहरका निजी विद्यालयसँग अभिभावकको आफ्नै खाले गुनासो छ। तर प्राय सामुदायिक विद्यालय ग्रामीण क्षेत्रमा छन्, अनलाइनको माध्यमबाट पठन पाठन गर्न सकिरहेका छैनन्। त्यस्ता विद्यालय विद्यार्थी र अभिभावकले के गर्न सक्लान्? शिक्षाविद डाक्टर विद्यानाथ कोइरालासँग साथी गीता चिमोरियाले कुराकानी गर्नुभएको छ।
हामीसँग उपलब्ध साधन जे छ त्यो साधनसँग पढाउनु पर्छ भन्ने चिन्तन चाहिँ अब हामीलाई चाहिन्छ।
गाउँमा रहेका अभिभावकले, गाउँमा रहेका विद्यालयका शिक्षकहरूले कसरी अब पठन पाठन शुरू गर्ने त
ल्याउनुभयो? शिक्षकले के गरिदिनु पर्यो भनेदेखि, त्यो गाउँमा अर्थोक साधन छैन भनेदेखि उनका कापीबाट वा किताबबाट केटाकेटीहरूलाई सात दिनको निम्ति पुग्ने पाठ दिन जान्नु पर्यो शिक्षकले। शिक्षकको आफ्नो फोन छ भने फोनबाट भन्छ। अर्को तरिका, शिक्षकको छिमेकमा छ भने छिमेकमा लगेर कुनै बेला छोड्छ। शिक्षक त्यो छेउमा छिमेकमा छैन भने को मान्छे सम्भाव्य शिक्षक हुन सक्छ, पालिकाले त्यसलाई सहयोग गर्नुपर्छ। अर्को अब रेडियोबाट जाने किसिमको तरिका पनि गर्न सकिन्छ। टेलिभिजन छ अर्को सम्भावना छ, अनलाइन छ अर्को सम्भावना छ। त्यसैले एउटा कहाँ छैन त्यसैले सबैलाई हुँदैन भन्नु भनेको नचाहिने बुद्धि हो। जोसँग जे सुविधा छ त्योसँगबाट शिक्षामा लानुपर्छ, कक्षासँग पढाइलाई जोड्ने कला जान्नुपर्छ।
कतिपय अभिभावकहरू चाहिँ साक्षर अभिभावक पनि हुनुहुन्न, अब त्यस्ता अभिभावकले चाहिँ कसको सहयोग लिने, कसरी आफ्ना बालबालिकाहरूलाई नयाँ कुराहरू सिकाउनको लागि चाहिँ काम गर्न सक्छन्?
अभिभावकलाई के भनेर पढाऊ भने, तिमी के काम गरिरहेछौ भनेर सोधौ क्या। ऊ चाहिँ म त खेतीवाल हुँ, ए गजब गर्नुभएको रहेछ, तपाईँको खेतीमा कुन कुन बिरुवा लाग्छन् भनेर भन्यो नि, यो बिरुवा ल, त्यसो भए केटाकेटीहरूलाई त्यही बिरुवाको नाउँ लेख्न लाउनुहोस् त, त्यसकै फोटो बनाएर लेख्न लाउनुहोस् त, त्यो बिरुवा चाहिँ कति महिनामा पाक्छ त्यो कुराकानी लेख्न लाउनुहोस् त, उसलाई कुन चाहिँ खान मिल्छ, फुल खान मिल्छ, कुनै फल खान मिल्छ, कुन के गर्छ, यति मात्रै अभिभावकले गरिदियो भने पनि विद्यार्थी बिस्तारै पढ्ने काममा लाग्छ। यो ढङ्गले हामीले अभिभावकको तयारी गर्नुपर्छ। यो हुँदैन, अभिभावक जान्दैनन्, यी सब बकवास बन्द गरिदिनुपर्छ, किनभने अभिभावक जान्दछन्, आफ्नो सन्तानको निम्ति कसले जाने छैन र शिक्षकले चाहिँ के जान्नुपर्छ र जान्नलाई म बल गरिरहेको छु, म चाहिँ बारम्बार भनिरहेको छु, शिक्षक साथीहरू मसँग सन्किनु पनि हुन्छ, तपाईँसँग जे साधन छ त्यो साधनबाट स्कुलको केटाकेटीमा पुग्नुपर्छ। अब स्कुलमा तपाईँ विद्यार्थी आउँदैनन्, अहिले कति दिनसम्म स्कुल आउँदैनन्, अब तपाईँ स्कुल होइन विद्यार्थीलाई घर जाने किसिमको तरिका के गर्नुपर्छ भन्ने जान्ने हो। व्यवस्थापन समितिले के भनिदिन जान्नु पर्यो भनेदेखि, ए शिक्षक साथीहरू, तपाईँलाई चाहिँ अब मैले के सहयोग गरिदिएदेखि तपाईँ विद्यार्थीलाई व्यस्त राख्न सक्नुहुन्छ, तपाईँ आफ्नो पाठलाई निरन्तरता दिन सक्नुहुन्छ, त्यो कुराकानी गर्नु पर्यो। पालिकाले त्यही किसिमको ढङ्गले चाहिँ लाग्नु पर्यो। मलाई लाग्छ यति गर्न सकियो भनेदेखि हामीलाई कोरोनाले घर बसाए पनि पढाइ रोकिँदैन।
बालबालिकाहरू परीक्षाको तयारी गरिराखेका थिए र बीचमै यस्तो संकट आइपर्यो। धेरै बालबालिकाले सीआईएनमा फोन पनि गर्नुहुन्छ, परीक्षा कहिले हुन्छ, हुन्छ कि हुँदैन, हामीले के पढ्ने, कसरी पढ्ने भनेर।
बडो ठिक ल्याउनुभयो, यो चाहिँ शिक्षा मन्त्रालयले गरेको बदमासीको परिणति हो। मैले बदमासी नै किन भने भनेदेखि विद्यार्थीलाई के भन्नु पर्थ्यो भने, कोरोनासँग बाँच्ने कसरी हो, कोरोनासँग सिक्ने के हो, कोरोना पछिको जिन्दगी तरिका के गर्ने हो यो बारेमा तयारी गर्नु पर्थ्यो, त्यो तयारी गरेन। दोस्रो चाहिँ जाँच यो यसरी हुँदैन भन्ने थाहा पाएपछि विकल्पको जाँच हुन्थ्यो, खुला मोडको जाँच हुन सक्थ्यो, जतिखेर खुल्छ त्यतिखेर जाँच हुन्थ्यो, विद्यार्थीलाई किन अलमलमा राख्ने, नभए भने तिमी आफै घरै बसेर चाहिँ जाँच दिन सक्छौ, ल तिमी प्रश्न यसरी ल्याऊ भनेर भन्न सक्ने किसिमको उपाय थियो।
आज एकै दिन 63 जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। नीति तथा कार्यक्रमलाई लिएर सांसदहरू विभाजित भएका छन्। सत्तापक्षले समर्थन गर्दा प्रतिपक्षले विरोध गरेका छन्। अम्पन चक्रवातको असर नेपालसम्म पर्ने सम्भावना देखिएको मौसमविदहरूले बताएका छन्। प्रदेश नम्बर 5 का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले रोल्पाका सबै स्थानीय तहलाई व्यक्तिगत हिसाबले राहत उपलब्ध गराउनु भएको छ र स्पेन तथा इटालीका धेरैजसो बजारहरू आजदेखि खुलेका छन्। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राजभारतलाई धन्यवाद। भोलि जेठ 6 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई भने म राजन रुचाल पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।